আলহামদুলিল্লাহি রব্বিল আলামিন ওয়াসসালাতু ওয়াসসালামু আলা আশরাফিল আম্বিয়া ওয়াল মুরসালিন আল্লাহুম্মা সাল্লি আলা মুহাম্মাদিন ওয়া আলা আলি মুহাম্মদ কামা সাল্লাইতা আলা ইব্রাহিম ওয়া আলা আলি ইব্রাহিম ইন্নাকা হামিদুন মাজিদ আল্লাহুম্মা বারিক আলা মুহাম্মাদিন ওয়া আলা আলি মুহাম্মদ কামা বারাকতা আলা ইব্রাহিম ওয়া আলা আলি ইব্রাহিম ইন্নাকা হামিদুন মাজিদ। কবি আপনি সোচা ইয়ে আপকে জেহন মে খেয়াল আয়া কি হামারা দিন জিসকো হাম শরিয়ত ভি কহতে হ্যায় ইসকে ও বুনিয়াদি মাখজ ক্যা হ্যাঁ জহাঁ সে দিন হাম তক পৌঁছা হ্যাঁ সওয়াল কাজ জবাব হর মুসলমান কো আনা চাইয়ে ওর আগর এস মুসলমান কো এস সওয়াল কাজ জবাব নহীঁ আতা তো ইসকা মতলব ইয়ে হ্যাকি ও গ্যর মুসলিম কো কতন কায়ল নহীঁ কর সকতা কি উসকে দিন কে বুনিয়াদি মাখজ ক্যা হ্যাঁ। ইলমি লিহাজ সে হাম উসকো মস্তর ভি কহ সকতে হ্যাঁ। তো কাহা জাতা হ্যায় কি শরিয়ত কে মসাদির কৌন সে হ্যায় মাখজ কৌন সে হ্যায়। তো মুখতসর আপ ইউ সমঝ লিজিয়ে কি শরিয়ত মুহাম্মদিয়া সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম কে বুনিয়াদি মসাদির ইয়ে হামারা দিন দো মসাদির পর ইনহিসার করতা হ্যায়। এক আল্লাহ কি কিতাব আর দূসরা মস্তর আল্লাহ কে রসুল সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম কি সুন্নত। তো ইসিলিয়ে কাহা জাতা হ্যায় কি দিন কে বুনিয়াদি মসাদির কিতাব ও সুন্নত হ্যায়। হুজুর আকরম সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম নে আপনে হজ কে মৌকা পর ইয়াহি আপনি উম্মত কো জব আপকে সামনে এক লাখ সে জিয়াদা লোক খড়ে আপকা ইয়ে খুতবা সুন রহে থে তো আপনে ফরমায়া থা কি লোগো জব তক তুম আল্লাহ কি কিতাব ওর মেরি সুন্নত কে সাথ জুড়ে রহোগে তুম গুমরাহ নহীঁ হো সকতে। লিহাজা কুরআন কে বারে মে তো আকসর বেশতর লোক খাসা ইলম রাখতে হ্যাঁ, তফসীরোঁ কা মুতালিয়া করতে হ্যাঁ আর পড়তে আর পড়াতে রহতে হ্যাঁ। তিলাওয়াত সে লেকর উসকি তশরীহ, উসকি তফসীর, উসকি তাওয়িল, উসকি জো তফাসীর কি কুতুব হ্যায় উনকা নাম ভি জানতে হ্যায়। লেকিন দূসরা মস্তর জো সুন্নত হ্যায় ইয়া ইসকো দূসরে আলফাজ মে আপ সাদা আলফাজ মে কে দিয়ে হাদীসে রসূল সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম। ইয়ে জো হাদীস কা লফজ হ্যায় হাম আমুমান ইস্তেমাল করতে হ্যায় লেকিন কবি আগর হাম সোচে কি হাদীস কা মানা ক্যা হ্যায় তো জরা আজ ইসকে উপর গৌর কিজিয়ে। আল্লাহ কে রসূল সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম কি হাদীস কা মানা হামে আনা চাইয়ে কি ইয়ে লফজ হাদীস ক্যা হ্যায়। ওয়েসে তো ইয়ে আরবি জুবান কা লফজ হ্যায় আর ইস জদীদ দৌর মে কাহা জাতা হ্যায় কি ফি আসরিল হাদীস। তো গোয়া কে জমানা আসর আর হাদীস কা মানা জদীদ, জদীদ জমানে মে আজ কি আরবি জুবান ইসি মানে মে ইস্তেমাল করতি তো রসূলুল্লাহ সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম কে সাথ জব ইস লফজ কি নিসবত হোগি তো ফির হামে ইয়ে সমঝনা চাইয়ে কি উসকা ক্যা মতলব হ্যায়, ক্যা উসকা মানা ভি জদীদ হ্যায় নহীঁ। দূসরা ইসকা মানা হ্যায় গুফতগু, কলাম। তো রসূলুল্লাহ সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম কি জো গুফতগু হ্যায় ইয়া কিসি অর ইনসান কি গুফতগু হ্যায় ও হাদীস কহলাতি হ্যায়। ইসলিয়ে আরবি জবান মে কাহা জাতা হ্যায় কি হাল তাতাহাদ্দাসু বিল আরবিয়্যাত, ক্যা আপ আরবি জবান বোল সকতে হ্যায়, উসকি গুফতগু কর সকতে হ্যায়, ডায়লগ কর সকতে হ্যায়, কনভারসেশন কর সকতে হ্যায়। তো ইয়ে হাদীস উস মানে মে ভি ইস্তেমাল হোতা হ্যায় লেকিন জব ইয়ে রসূলুল্লাহ সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম কি জাত মুবারকা কে সাথ ইসকা তাল্লুক হোগা তো ফির ইসকা মতলব ইয়ে হোগা কি ও গুফতগু জো আল্লাহ কে রসূল নে ফরমাই হ্যায়। ইয়ে তো ইসকা লফজি মানা হো জাতা হ্যায়। इसलिए ज़हन में रखिए कि हदीस का माना है गुफ्तगू, कलाम, जो अल्लाह के रसूल ने फरमाया। उसकी तफसील आगे जो है वो मैं बयान करता हूँ। ये जो इल्म हदीस है, यानी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की गुफ्तगू को जान लेना, को क्या है, गोया कि उसमें आपके अकवाल भी आएंगे और चीज़ें भी आएंगी। फ़िलहाल कौल तक आप समझिए कि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम का कोई कौल जो है वो हदीस होगा। देखिए, दुनिया में जितनी भी तारीख मौजूद है उसमें सिर्फ और सिर्फ वो तारीख हमें बताती है कि सिर्फ एक शख्सियत, एक ज़ात ऐसी है कि जिनकी लाइफ को, जिनकी सीरत को, जिनकी ज़िंदगी के हालात को इस मुस्तनद तरीके से बयान किया गया है कि वो सिर्फ और सिर्फ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम है। 100,000 से ज़्यादा वो लोग कि जिन्होंने आपकी इन अहादीस को आगे बयान किया, उनकी भी जिंदगियों को इल्म हदीस में या मुहद्दिसीन ने, अभी थोड़ी देर में बताऊंगा कि मुहद्दिस किसको कहते हैं, मुहद्दिसीन ने यानी उलमाए हदीस ने उनकी जिंदगियों को भी जांचा है, परखा है, और उसके बाद उनकी जो हदीस थी, जो रिवायत करदा थी, उसको कबूल किया है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इसकी बड़ी तरकीब दी है। अल्लाह के रसूल ने फरमाया कि बल्ले हु अन्नी वलो आया, मुझसे एक आयत सुनिए उसको भी पहुँचाओ। आपने दूसरी जगह फरमाया कि हो सकता है कि जिस शख्स ने मुझसे सुना, मेरी गुफ्तगू सुनी, मेरी हदीस से सुनी है, उसको वो आगे पहुँचाए, और पहुँचाने वाला हो सकता है कि कम इल्म रखता हो या मेरी गुफ्तगू को, मेरी हदीस को उसने कम समझा हो, जिस तक पहुंची है वो उससे ज़्यादा फकीह हो, उससे ज़्यादा समझदार हो। तो आपने फरमाया कि रुब्बा मुबल्लगिन अकल्लो मिन मुबल्लावे, कि वो शख्स जो पहुंचा रहा है वो हो सकता है कम समझदार हो, और जिस तक पहुंची वो उससे ज़्यादा समझदार हो। तो इस लिहाज से ये जो हदीस का इल्म है ये मुंतकिल होता रहा। और देखिए, आज के इस दौर में भी और कदीम भी कुछ लोगों ने इस इल्म हदीस के बारे में ये बात की, और वो लोगों को अकली तौर पर लॉजिकली कायल करने की कोशिश करते हैं, और वो ये है कि देखें जी, एक जो है वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से एक आदमी ने सुना, फिर उससे दूसरे ने सुना, तीसरे ने सुना, चौथे ने सुना, और 3rd सदी हिजरी में जाकर हदीस जो है कंपाइल हुई है, तो क्या ख्याल है कि वो बात उसी तरह रह गई होगी, मिनवान ऐसी होगी जैसा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया? अकल नहीं मानती कि बात उसी तरह रह गई हो। लेकिन ये बेचारे इतने कम इल्म हैं कि इनको ये मालूम नहीं है कि जिन लोगों ने अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की गुफ्तगू को और अहादीस को मुंतकिल किया है एक नस्ल से दूसरी नस्ल तक, उन्होंने जो मेहनत की है, जो शरायत रखी है, उनको वो जानते ही नहीं। और ये इल्म हदीस जो है, इसको आप इससे ज़्यादा क्या आप समझते हैं कि इमाम बुखारी रहमतुल्लाह अलैह जो हैं, उनका एक मशहूर वाक़िया है कि वो कश्ती में सवार थे, इल्म हदीस की तलाश में निकले थे, बगदाद जाना था, मक्का मुकरमा जाना था, दमिश्क जाना था, ईरान जाना था, ज़ादे राह साथ लेते हैं, कश्ती में सवार हो जाते हैं, और अपने उस साथी से जो उनके साथ बैठा तो उसको कह लेंगे कि भाई मुझे एक मशवरा दो, वो क्या है कि मैंने इतना लंबा सफ़र करना है और मैंने जो अपने साथ ये ज़्यादा राह लिया है वो 2-1 हज़ार अशरफियाँ हैं, तुम्हारा क्या ख्याल है कि वो काफ़ी हो जाएं? उस शख्स ने जो भी जवाब दिया, लेकिन वही शख्स थोड़ी देर के बाद उसने शोर मचा दिया। उसने कहा, लोगों मैं लुट गया, क्या हुआ कि मेरी 2000 अशरफियाँ थीं वो चोरी हो गई। आप अंदाज़ा कीजिए कि जिसको राजदान बनाया था वही जो है वो अब ये बात कर रहा है। तो लोगों ने कहा कि साफ जाहिर है कि चोर इसी कश्ती में होगा, वो कहीं उतर के चला तो नहीं गया, क्योंकि कश्ती तो चल रही है पानी में। तो फैसला ये हुआ कि क्यों ना तलाशी ली जाए, और जब लोगों की तलाशी لینا شروع کی گئی تو امام بخاری نے اس وقت اپنے آپ کو مخاطب کیا اور کہا، بخاری تیرا سارا وہ علم جو علم حدیث رسول اللہ صلی اللہ علیہ وسلم کے اقوال اور اعمال کو علم حدیث کی شکل میں تو نے محنت کر کے جو ہے وہ اکٹھا کیا، وہ آج سارا ضائع چلا جائے گا، اس لیے کہ تیری جیب سے 2000 اشرفیاں نکل آئیں گی۔ تو انہوں نے اپنے اس علم حدیث کی خاطر وہ 2000 اشرفی جو ان کا زادہ رہا تھا، اس کو چپکے سے اس تھیلی کو اس پانی کے اندر ڈال دیا جو دریا میں تھا۔ تلاشی سب لوگوں کی لی گئی، 2000 اشرفیاں ہوتی تو نکلتی، وہ نہ نکلیں۔ لوگوں نے اسی کو کہا، تم جھوٹے ہو، کسی کے پاس ہوتی تو نکل آتی۔ آپ ذرا تصور کیجئے، 2000 اشرفی، ایک انسان صرف اس اللہ کے رسول صلی اللہ علیہ وسلم کے علم حدیث کی اس کو بچانے کی خاطر اپنا وہ دنیا کی قربانی دے دی، اور انہوں نے تاکہ لوگ کل جو ہیں ان کے اس حدیث کو قبول بھی تو نہیں نہ کریں گے، وہ کہیں گے اچھا امام بخاری تو چور نکلا تھا نعوذ باللہ، اس لیے انہوں نے یہ قربانی بھی دے دی۔ اس علم کو جن لوگوں نے اکٹھا کیا ہے، زندگیاں لگائی ہیں، خود امام بخاری رحمت اللہ علیہ جو ہیں ان کے بارے میں یہ آتا ہے، وہ نابینا تھے اور ان کی والدہ نے منت مانی تھی کہ اللہ تو اگر اس کی نظر لوٹا دے تو میں اس کو تیرے دین کے لیے وقف کر دوں۔ آئیے میں بھی آپ بھی ذرا سوچیں، کبھی ہم نے بھی اپنے کسی بچے کو اس دین کے لیے وقف کیا ہے؟ نیت ہی کی ہو، وقف چھوڑیے، وقف کرنا پریکٹیکل تو دور کی بات ہے، نیت پہ بھی ثواب مل جاتا ہے، ہم نے تو کبھی نیت بھی نہیں کی۔ لیکن اس خاتون نے یہ، اور ایک دن کیا ہوا کہ ایک شخص آیا اور اس نے کہا کہ بی بی، میں نے حضرت ابراہیم علیہ السلام کو خواب میں دیکھا ہے، اور حضرت ابراہیم علیہ السلام یہ کہتے ہیں، فرماتے ہیں کہ اللہ نے بخاری کی جو بنائی ہے وہ لوٹا دی ہے، تو اپنے بیٹے کی دیکھ۔ تو وہ کہتی ہیں میں اٹھی اور میں نے کہا بیٹے اٹھو، میں نے اٹھایا تو وہ مجھے دیکھ رہا تھا اور میں اس کو دیکھ رہی تھی، اب میری باری آئی کہ میں نے تو وقف کیا ہے اس کو، پھر اپنا سارا سرمایہ اس کے اوپر لگا دیا کہ اس کی تعلیم اس دین کی مجھے دلوانا ہے۔ اور پھر وہ بخاری کہ جنہوں نے اپنی یہ کتاب جو صحیح بخاری ہے، آج بھی تمام محدثین تمام علماء دین اس بات پہ متفق ہیں، کوئی اختلافی مسئلہ نہیں ہے کہ قرآن کے بعد صحیح ترین جو کتاب ہے وہ صرف بخاری ہے۔ اور کمال یہ ہے کہ اللہ تعالیٰ نے جو بنائی لوٹائی تو وہ بھی اس طرح لوٹائی کہ امام بخاری رحمۃ اللہ علیہ نے مسجد نبوی میں روضہ من ریاض الجنہ میں بیٹھ کر اس بخاری کی کتابت کی ہے، اپنی کتاب کی، اور چاند کی روشنی میں کی ہے۔ یہ اللہ نے اتنی بنائی عطا کی کہ چراغ کی ضرورت نہ رہی، چاند کی روشنی میں ہی اپنی اس بنائی جو اللہ نے خصوصی طور پر لٹائی تھی اس کو کتابت کیا۔ ان لوگوں نے زندگیاں وقف کی ہیں، اور کسی کو تو احادیث کتاب اپنی لکھتے لکھتے موت ہی آ گئی اسی راستے میں، اور اس طرح ان لوگوں نے اپنی زندگیاں وقف کی۔ اور ایک ایک راوی جو حدیث بیان کرتا ہے، میں بھی بتاتا ہوں کیسے ہوتی ہے راوی کیا ہوتا ہے، انہوں نے ان کی زندگیوں کو بھی چھان پھٹک کی ہے کہ کہیں کوئی جھول تو نہیں۔ میں اس سے زیادہ اور کیا بات کروں کہ ایک عالم حدیث کا جس نے ساری زندگی علم حدیث سے شغف رکھا اور حدیث کی تعلیم دی، محدثین یہ کہتے ہیں ان کی شرائط میں یہ ہے کہ اگر آخر عمر میں کہیں ان سے ایک لفظ بھول گیا تو پھر وہ اس کی حدیث اس درجے میں نہیں رہے گی، کیونکہ ان کا حافظہ کمزور ہو گیا۔ اور امام بخاری کے بارے میں تو یہ مشہور واقعہ ہے کہ وہ اس وقت بچے تھے، اپنے استاد کے پاس پڑھتے تھے، لکھا نہیں کرتے تھے، تو ایک دن استاد نے کہا کہ بخاری تم لکھتے نہیں ہو؟ تو انہوں نے کہا کہ استاد آپ سن لیجئے نا، تو انہوں نے اسی طرح جو احادیث انہوں نے پڑھائی تھی اسی طرح سنا دی۔ حدیث صرف متن نہیں بلکہ وہ سند بھی، جس میں نام ہوتے ہیں ان فلان حدثنا انبعنا اخبرنا، یہ پوری ایک سند ہوتی ہے جس میں ان افراد کے نام ہوتے ہیں جنہوں نے حدیث کو سن کر آگے منتقل کیا، وہ نام بھی اسی طرح وہ بھی یاد ہوگا۔ اور یہ علم اتنا قیم علم ہے کہ ہم عام مسلمان ہم اس کو چھوڑ بیٹھے ہیں، آئیے اس کی طرف، اس کو حاصل کیجیے، یہ اصل دین ہے۔ قرآن کی تشریح احادیث میں ملتی ہے، وگرنہ کیا ہے؟ قرآن کے اندر تو بات یہی ہے نا، اقیم الصلاۃ، نماز قائم کرو، تو قرآن میں تو نماز کتنی قائم کریں، 5, 6, 7 کتنی، کوئی تعداد نہیں، وہ کون بتائے گا؟ وہ علم حدیث ہے، وہ رسول اللہ علیہ وسلم نے اس کی تشریح کی ہے، آپ چلتے پھرتے قرآن تھے۔ تو اس لحاظ سے دیکھیے کہ اللہ تعالیٰ نے ہر دور میں اپنے بندوں سے کام لینا ہوتا ہے۔ آج مجھے اور آپ کو یہ بھی سوچنا ہے، میں اس دین کے لیے کیا کر سکتا ہوں؟ اور اگر اللہ نے مجھے اس دین کے لیے منتخب کر لیا تو مجھے یہ کام کرنا ہوگا، جس طرح کہ ہمارے سلف صالحین نے کیا۔ امام بخاری جب ان کی شہرت ہوتی ہے، اور امام بخاری کوئی عرب نہیں ہے، وہ اجمی ہیں، میں آپ سے یہ کہنا چاہتا ہوں کہ آپ یہ مت سمجھیے کہ ہم عرب نہیں ہیں اس لیے ہم یہ دین نہیں سیکھ سکتے، نہیں، میں آپ کو بتاؤں کہ جتنے مفسرین ہیں ان میں اکثریت اجمیوں کی ہے، ابن کثیر اجمی ہے، امام تبری تفسیر تبری وہ اجمی ہیں، امام مسلم حدیث کے جو ہیں وہ اجمی ہیں، امام ترمذی اجمی ہیں، تو اس دین کی جو زیادہ خدمت کی ہے وہ اجمیوں نے کی ہے، حتیٰ کہ ایک ڈکشنری ہے عربی کی، اس کو کہتے ہیں لسان العرب، وہ ایک افریقی نے، ابن منظور افریقی نے لکھی ہے، وہ اجمی ہیں۔ اور میں اردو بولنے والوں سے یہ کہتا ہوں کہ خدا نہ کرے، خدا نہ کرے قیامت کے دن اللہ نے اگر ہم سے یہ پوچھ لیا کہ تم اردو بولنے والو، لکھنے والو، تمہارے تو الفابیٹک بھی وہی تھے جو عربی کے تھے، تم نے اس دین کو کیوں نہیں آگے پھیلایا؟ تم تو بہتر انداز میں سمجھ سکتے تھے، لکھ سکتے تھے، کوئی امریکن، کوئی جرمن، کوئی انگریز تو یہ کہے کہ جی میری تو یہ زبان نہیں تھی، لیکن اردو والے میں اپنے علا وجہ البصیرت کہہ سکتا ہوں کہ اس طرف آ جائیے، عربی زبان بہت آسان ہے، اور خاص طور پہ قرآن تو بہت ہی آسان ہے اور حدیث بھی اسی طرح ہے، لیکن ہم یہ وقت دیں گے؟ امام بخاری جن کا میں ذکر کر رہا، انسان تھے نا ہماری طرح ہی، ان کی ضروریات تھی، بچے بھی تھے، سب کچھ تھا، لیکن انہوں نے دین کی خدمت کی، اس کو فرض سمجھا۔ اور آج اگر ہم نے غفلت کی، آئندہ آنے والی نسل کبھی ہمیں بخشے گی نہیں، یہ یاد رکھیے، یہ ہمارا فرض ہے۔ ہم اس دین کو آج دیکھیے، مثلا کمپیوٹر کا دور آ گیا، ہم اسی علم حدیث کو کمپیوٹرائز کریں، اسی تفسیر کو کمپیوٹرائز کریں، اور دنیا یہ انٹرنیٹ دیکھیے، اللہ تعالیٰ نے غیروں سے ایجاد کروا لیا، کیا انٹرنیٹ کے ذریعے دین کو پھیلانا کوئی مشکل ہے؟ اور اگر پھر بھی ہم اپنی دنیا میں مست رہے اور اس سے کام نہ لیا، تو آپ یاد رکھیے کہ اللہ تعالیٰ جو ہے اس کے ہاں بڑی ہی ذمہ داری کا کام ہے کہ ہم سے پوچھا جائے گا۔ جن لوگوں کو احساس تھا، وہ قدیم بھی، امام بخاری کے حافظے کے بارے میں آتا ہے کہ وہ بغداد آتے ہیں، اور بغداد میں بڑا ان کا چرچا تھا کہ اسماعیل، ابو عبداللہ اسماعیل بخاری جو ہیں وہ بخارا کے رہنے والے ہیں، اور بڑا علم حدیث کا ماہر ہے، تو انہوں نے امتحان لینے کے لیے وہاں ان کا بڑی ایک مجلس لگائی، اور اس کو آپ یوں سمجھیے آسان زبان میں کہ انہوں نے 10 آدمیوں کو غلط احادیث، اس لحاظ سے کہ جو متن ہوتا ہے، جو اصل حدیث ہوتی ہے، مثلا ہم کہتے ہیں انما الاعمال بالنیات، یہ تو اللہ کے رسول صلی اللہ علیہ وسلم کے الفاظ ہیں، اس سے پہلے اس کو حضرت عمر نے جو ہے وہ بیان کیا ہے، حضرت عمر سے کسی تابعی نے سنا ہے، اس نے بیان کیا، تابعی سے تبع تابعی نے، تبع تابعی سے آگے امام بخاری تک، یہ ایک سلسلہ ہے، ये एक लोगों का जिन्होंने यह इस हदीस को रिवायत किया है, ये उसको सनद कहते हैं। तो उन्होंने क्या किया कि सनद एक हदीस की ली और मतन दूसरी हदीस का लेके आपस में जोड़ के एक आदमी को कहा कि तुम ज़रा पूछो, हम टेस्ट करें कि क्या वाकई ये इल्म हदीस का माहिर है या नहीं है। तो हुआ क्या कि इसी तरह 10 आदमियों ने, यानी 10-10 हदीसें गलत, मतन कुछ और है, हदीस कुछ और है, उनको मिला के पूछा। पहले आदमी ने पूछा कि जनाब हद्दसना अम्बाना फुलानन फुलानन फुलाना नबी हुरैरा, और आगे हदीस वो तो किसी और का मतन था, वो साथ लगा दिया। तो इमाम बुखारी ने कहा कि ला अदरी, मुझे इल्म नहीं है इसका। दूसरी पूछी, तीसरी, 10 हदीस। अब आप देखें कि इतना बड़े बड़े उलमा वहाँ मौजूद थे और शोहरत तो पहुँची हुई थी, तो वो कहने लगे कि ये हर हदीस के बारे में इमाम बुखारी कहता है कि ला अदरी, मुझे इल्म नहीं है, तो इसका मतलब है कि नऊज़ बिल्लाह तो जाहिल है, इसको तो कुछ पता नहीं, हमने ऐसे ही इसकी शोहरत सुनी थी। लेकिन आप थोड़ा ही देखिए, ज़रा गौर कीजिए कि जो ही ये 10 आदमी मुकम्मल हो गए, कहा भाई किसी और ने कोई सवाल करना, उन्होंने कहा पहले कौन सा जवाब दे दिया किसी का कि अब और की बात करते हैं। तो हज़रत इमाम बुखारी ने पहले शख्स को खड़ा किया, कहा कि आप खड़े हो जाइए, आपने जो पहली हदीस बयान की थी उसका जो मतन है वो किसी और हदीस का है, और जो आप उसकी सनद है किसी और हदीस की है। और तीसरे आदमी को खड़ा किया कि आप खड़े हो जाइए, आपकी जो चौथी हदीस जो आपने बयान की है उसकी सनद इसके साथ लगा लें और आप अपना मतन उसकी फलां हदीस के साथ लगा लें तो ये हदीस ठीक हो जाएगी। 100 हदीस को जो गलत उन लोगों ने उस वक्त पढ़ी थी उनके सामने, वो भी इमाम बुखारी को याद उसी वक्त हो गई। अल्लाह ताला ने काम लेना था, अल्लाह ने उनको गोया कि कंप्यूटर दिया था, आज का कंप्यूटर यही काम कर रहा है लेकिन हम उसको यूज़ नहीं कर रहे। इमाम बुखारी ने अपने कंप्यूटर को इस्तेमाल किया, उस अल्लाह की जो दी हुई ज़हानत थी उसको इस्तेमाल किया और 10 आदमियों को 100 अहदीस ठीक करके बता दी कि ये इस तरह है, तो लोग मान गए। और जितनी उन्होंने जद्दोजहद की, इमाम बुखारी यमन जाते हैं और वहाँ उन्होंने सुना कि एक आदमी जो है उसके पास एक हदीस है, हदीस रसूल सल्लल्लाहु अलैहि वसल्लम। वहाँ पहुँचते हैं, वहाँ देखते हैं कि एक आदमी जो है वो अपने घोड़े को पकड़ना चाहता है और उसके पास छाज है, वो पुराने ज़माने में गंदम या जौ उनको छड़ने के लिए, साफ़ करने के लिए छाज बनाते थे, अब तो वो ख़त्म हो गया सिस्टम। उसके अंदर उसने कंकरियाँ डाल रखी और वो आवाज़ पैदा कर रहा है, घोड़ा उसका जो है उस आवाज़ पर उसके करीब आता है। और इमाम बुखारी वहाँ पहुँच जाते हैं, वो ये देखते हैं कि इसके छात में तो न जौ हैं, इसके छात में न गंदम है, तो वो वहीं से पलट जाते हैं। वो शख्स बुलाता है कि जनाब आप मुसाफिर मुझे लगते हैं, सफ़र करके बुखारा से यमन का सफ़र आप तसव्वुर कीजिए कितना मुश्किल काम है उस दौर में, ये 5000 किलोमीटर बनता है, आप तसव्वुर कर सकते हैं एक आदमी सिर्फ एक हदीस हासिल करने के लिए। इसलिए कि ये जिम्मेदारी है कि अगर ये हदीस मैंने अल्लाह के रसूल की महफूज न की, क़यामत को अल्लाह के रसूल ही मुझे माफ़ नहीं करेंगे। तो इसलिए वहाँ पहुँचे, उसने कहा आप वापस क्यों जा रहे हैं, कहा मैं इसलिए आया था, मैंने सुना था कि आपके पास जो है वो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस है, मैं चाहता था कि वो आपसे हासिल करूं, लेकिन मैंने भी देखा कि आप एक जानवर को धोखा दे रहे हैं, इसलिए मैं अब ये हदीस आपसे नहीं लेना चाहता। आप अंदाज़ा कीजिए कि वो लोग उनके ज़िंदगियों के बारे में भी कितनी एहतियात बरतते थे कि उसकी अपनी लाइफ कैसी है, अगर वो दुरंगी है तो फिर नहीं लेते। और इतना सफ़र करके वापस आ गए, कहा तुम एक जानवर को धोखा दे सकते हो, मुझे क्यों नहीं धोखा दो। ये वो अहमियत है, आज हम जिम्मेदारी का एहसास करें, आज इंटरनेट के जरिए इस इल्म हदीस को, इस शरीयत को, इस दीन को लोगों तक पहुंचाने के लिए अगर हम इस्तेमाल नहीं करेंगे, क्या टिकट लेना पड़ता है, क्या आपको कोई रोकता है, नहीं रोक, आप पूरी दुनिया करोड़ों लोग आपके सामने बैठे हैं, इस दीन को पहुंचाइए ना। मुझे अगर ये फन आता है ये इंटरनेट के जरिए से, तो ये मुझे करना चाहिए, अगर नहीं करूँगा तो इंदल्लाह मैं जवाबदेह हूँ। और सैयद मौदूदी रहमतुल्लाह अलैह का मुझे مولانا خلیل احمد الحامدی رحمۃ اللہ علیہ نے یہ واقعہ سنایا کہ شاہ سعود ریاض میں علماء کی ایک بہت بڑی وہاں میٹنگ تھی، شاہ سعود کے ساتھ وہ لوگ علماء جو ہیں کسی ایک مسئلے پر مختلف ہی ہو گئے، اختلاف ہو گیا. نقطہ کیا تھا؟ وہ یہ تھا کہ اچھا جس آدمی تک یہ دین نہیں پہنچا کیا وہ دوزخ میں جائے گا یا جنت میں جائے گا؟ اس کے اوپر گفتگو شروع ہوئی اور وہ علماء دو حصوں میں تقسیم ہو گئے. کچھ نے یہ دلائل دیے کہ اللہ تعالیٰ کسی شخص کو حجت تمام کیے بغیر دوزخ میں نہیں ڈالتا، لہذا وہ جنت میں جائے گا کیونکہ دین پہنچا ہی نہیں، حجت تمام ہی نہیں ہوئی. لیکن دوسرا گروہ کہتا تھا کہ نہیں، کیا حضرت ابراہیم علیہ السلام کے پاس کوئی حجت تمام ہوئی تھی؟ نہیں، حضرت ابراہیم علیہ السلام نے ان فی خلق السماوات والارض، اللہ کی دی ہوئی اس عقل کو استعمال کیا. وہ ستارے پہلے بھی دیکھتے تھے نکلتے ہوئے لیکن کبھی غور نہیں کیا، وہ چاند کو پہلے بھی دیکھتے تھے، سورج کو پہلے بھی دیکھتے تھے، لیکن ایک دن جو غور شروع کیا، تدبر کیا، تو پھر اچھا یہ جو ستارہ نکلا ہے یہ میرا خدا ہوگا. ڈوب گیا، کہا ابراہیم یہ تیرا خدا نہیں ہو سکتا، اس لیے کہ یہ تو خود ڈوب گیا، تجھے کیا ترائے گا، یہ نہیں ہو سکتا. چاند نکل آیا، ذرا روشنی زیادہ تھی، کہا کہ اچھا یہ تو میرا خدا ہوگا، اتنا روشن ہے. ڈوب وہ بھی گیا، کہا ابراہیم یہ بھی تیرا رب نہیں ہو سکتا. سورج، اور یہ تو بہت ہی بڑا ہے، یہ ضرور میرا رب ہوگا. جب وہ بھی ڈوب گیا، کہا ابراہیم تیرا رب وہی ہو سکتا ہے جس نے تجھے بھی پیدا کیا اور ان کو بھی پیدا کیا. آپ دیکھیے، غور و فکر کیا، تحقیق کی، ایز اے سائنٹسٹ حضرت ابراہیم علیہ السلام کے بارے میں میں کہا کرتا ہوں کہ وہ اس دنیا کا سب سے بڑا سائنسدان. دیکھیں نا، نیوٹن نے بھی تو کشش ثقل معلوم کی نا، اور وہ سیب پہلے بھی گرا کرتے تھے لیکن اس نے جب غور کیا، اچھا یہ سیب نیچے کیوں آیا، اوپر کیوں نہیں گیا، تو اس کو یہ معلوم ہوا کہ اچھا زمین کے اندر جو ہے وہ گریوٹی ہے، اس نے اس کو کھینچا ہے، کشش ثقل ہے، اس نے یہ راز معلوم کر لیا اور وہ اٹھا اور اس نے جشن منایا، وہ پاگل ہو گیا کہ میں نے وہ راز معلوم کر لیا. لیکن نیوٹن سے یہ پوچھئے کہ نیوٹن یہ تو تو بتا نا کہ تو نے تو یہ راز معلوم کر لیا کہ زمین کے اندر جو ہے وہ یہ کشش ثقل ہے، آگے بھی تو ریسرچ کرنا ایز اے سائنٹسٹ کہ اس زمین کے اندر یہ کشش ثقل پیدا کس نے کی ہے، کیا وہ عظیم نہیں ہوگا. حضرت ابراہیم علیہ السلام تو اپنے اس ریسرچ کی بنیاد پہ کہ یہ سب ڈوب گئے، یہ میرے رب نہیں ہو سکتے، وہ اپنے رب تک پہنچ گئے، اپنے رب کی معلوم کر لیا انہوں نے. لیکن نیوٹن، اس کو جو ہے بابائے سائنس کہا جاتا ہے، یہ تو ابھی ادھر کھڑا ہوا ہے، ریسرچ مکمل نہیں کی ہے، تو بابائے سائنس تو پھر حضرت ابراہیم کو کہنا چاہیے. تو اس طرح اس مجلس کے اندر وہ لوگ کہتے تھے حضرت ابراہیم نے بھی تو ریسرچ کی نا، رب کو پا لیا. یہ لوگ جن تک یہ دین نہیں پہنچا، ان کو خود غور و فکر کرنا چاہیے اور ان کو اس نتیجے پہ پہنچنا چاہیے کہ اس کائنات کا کوئی خالق ہے. لیکن سید ابو العلا مودودی خاموش تھے، نہ ان کے ساتھ نہ ان کے ساتھ. تو بالآخر شاہ سعود نے پوچھا کہ شیخ مودودی ماذا تقول انت، کچھ تو آپ بھی کہیے نا. تو سید ابو العلا مودودی اس وقت کہنے گئے کہ انا افکر فی نفسی، میں اپنے بارے میں سوچ رہا ہوں، حل انا فی النار او فی الجنہ، کیا میں دوزخ میں جاؤں گا یا جنت میں جاؤں گا. اس لیے کہ قیامت کو اللہ نے یہ پوچھ لیا کہ مودودی تو زندہ تھا نا، اس شخص تک دین کیوں نہیں پہنچا، تو میں تو اپنے بارے میں اس وقت سے فکر مند ہوں، سوچ رہا ہوں کہ اگر اللہ نے مجھ سے یہ سوال کر لیا تو میں اپنے بارے میں سوچ رہا ہوں کہ میں دین نہیں پہنچا سکا تو پھر میں جنت میں جاؤں گا یا دوزخ میں جاؤں گا. یہ ذمہ داری کی بات ہے، آ جائیے، یہ اللہ کے رسول صلی اللہ علیہ وسلم کا دین ہے اور یہ علم حدیث یا یہ سنت، یہ اس دین کا دوسرا سورس ہے، پہلا کتاب اللہ کی اور دوسرا یہ ہے. اور جو اس دور میں بھی اور قدیم دور میں یہ لوگ جو اس قسم کی باتیں کرتے ہیں، جی نہیں یہ صحیح حدیث نہیں ہو سکتی، فلاں نہیں ہو سکتا، دیکھیں جی بدل جاتی ہے، وہ مثال بھی دیتے ہیں اور وہ اپنے آپ کو اہل قرآن تو کہتے ہیں لیکن حدیث کو نہیں مانتے. وہ کہتے ہیں جی چار صدیوں بعد امام بخاری نے جو ہے وہ یہ حدیثیں نقل کی ہیں، تو یہ کیسے صحیح ہو سکتی ہیں، वो मिसाल देते हैं कि देखें एक लाइन में एक पुलिस के बड़े अफसर ने कहा कि देखो मैं कान में एक बात करता हूँ और कोई उसको बदलने की कोशिश ना करे। एक को वो कह देता है कि आज मैंने अंडे से नाश्ता किया, उसने अगले के कान में बताया 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 और आखिरी में जाकर उसने पुलिस ऑफिसर ने पूछा भाई तो इतना क्या मैसेज पहुंचा, वो कहने लगे जी आज आपने मुर्गी से नाश्ता किया। देखें ना इंसानी माशरा, देखें बदल गई, ऐसी बात करते हैं। लेकिन इन बेचारों को क्या पता कि वो लोग जिन्होंने अपनी जिंदगियां वक्फ कर दी, खुद क्या अपनी औलाद को वक्फ कर दिया, कभी तस्वर करें कि इतना 5000 किलोमीटर का सफर एक हदीस की तलाश के लिए जो है वो कोई जा सकता है। ये है वो इल्म हदीस। तो मैं ये कहना चाहता हूं कि हमें कुछ थोड़ा सा जरूर इसके बारे में इल्म होना चाहिए। देखिए वैसे तो ये बहुत बड़ा इल्म है और कयम इल्म है, लेकिन मैं लफ्ज हदीस से शुरू करता हूं। हदीस का माना मैंने अभी आपको बताया कि उसका माना है गुफ्तगू और दूसरा उसका माना है नया जदीद। तो गोया के मुहद्दिसीन ने जब अरबी जुबान से इसका माना बयान है तो वो कहते हैं कि सकीन के माने में है, यानी जदीद के माने में है, तो यहां इस माने में इस्तेमाल हुआ। तो अब आप देखिए कि हम अगर हदीस की जो किस्में हैं अमूमन सुनते हैं ये हदीस कुदसी है और समझते हैं कि हदीस कुदसी तो बिल्कुल ही सही हदीस होगी, हालांकि ऐसा मामला नहीं है। हदीस कुदसी ज़ईफ़ हो सकती है, हदीस कुदसी मौजू हो सकती है, मौजू का माना घड़ी हुई हो सकती है, हदीस कुदसी झूठी भी हो सकती है। आप ये सुन के हैरान रह जाए ये कैसे हो, तो हदीस कुदसी है। लेकिन हमारे माशरे में ऐसे ही है कि जो कहता है कि ये तो जनाब हदीस कुदसी है लिहाजा उसको कुरान की तरह समझ लिया जाए, लोग इसी तरह समझते हैं। ऐसा नहीं है, ये मैं चाहता हूं कि आपको बताऊं कि हदीस कुदसी क्या है। लेकिन हम इससे पहले इस तरफ आए कि हदीस का जो लफ्ज़ है उसका लफ्जी माना तो हुआ नया, गुफ्तगू डायलॉग कन्वर्सेशन, और अगर उसका ताल्लुक नबी सल्लल्लाहु अलैहि वसल्लम से हो जाए तो उसका मतलब यह है कि नबी सल्लल्लाहु अलैहि वसल्लम की गुफ्तगू। लेकिन हदीस के माहिरीन ने जो इसकी तशरी जो इसकी तारीफ की है वो ये है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का वो कौल बात वो फेल जो आपने अमल किया या वो जो आपकी सिफत है, मसलन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो हैं वो गुफ्तगू इस तरह फरमाते थे, ना बहुत ज़्यादा ऊंची ना बहुत ज़्यादा, आपकी रफ्तार बहुत दरमियानी होती थी, आपका कद ऐसा था, इसको सिफत कहते हैं। आप रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो हैं आप ऐसे कपड़े पहनते थे, आपके गेसु मुबारक ऐसे थे, आपकी लहिया मुबारक ऐसी थी, ये जो है ये सिफत कहलाती, ये भी हदीस में आता है। और चौथी चीज़ ये है कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अपने सहाबा को कोई काम करते देखा, आपने उनको मना भी नहीं किया और उसका हुक्म भी नहीं दिया था। उसकी मिसाल ये है कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम जब हिजरत फरमाकर मदीना पहुँच गए तो एक दफ़ा आपने देखा कि वहाँ आपके सहाबा जो हैं वो एक गोश्त है जो पका हुआ है दस्तरखान पर मौजूद है और वो खा रहे, आप तशरीफ़ लाते हैं आप उसको नहीं खाते। सहाबा ने अर्ज़ किया कि या रसूलल्लाह आप भी खाइए ना। आपने फरमाया कि ये मेरे इलाके का जानवर नहीं है। वो जानवर क्या है? वो ज़ुआद जिसको हम बोलते हैं ना, ज़ुआद और बे दब, ये एक जानवर है जो बारिश हो तो सहरा में निकलता है और अरब उसका शिकार करते हैं और वो हलाल है, उसको खाते हैं और बहुत ताकतवर जानवर होता है। अल्लाह के रसूल ने तनावल नहीं फरमाया। अब आप देखिए कि ये आपका जो अमल है, आपने मना भी नहीं किया था कि ये मत खाना, अगर हराम होता तो मना फरमा देते, ऐसा भी नहीं किया, लेकिन आपने खुद नहीं खाया तो इसका मतलब है कि वो हलाल तो है लेकिन आपने इस लिहाज से उसके ऊपर जो है कदगन नहीं लगाई। तो ये इसको कहते हैं तकरीर, यानी उसी तरह एज इट इज उसको अल्लाह के रसूल ने करने दिया उसका अमल को, तो इसको तकरीर कहते हैं अरबी के मुहद्दिसीन की जुबान में। तो गोया के रसूल सल्लम का कोई अमल या फेल, रसूल सल्लम का कोई कौल जो आपने बात फरमाई है رسول اللہ صلی اللہ علیہ وسلم کی کوئی صفت جو بیان کی گئی ہو حدیث کے اندر، رسول اللہ صلی اللہ علیہ وسلم کی کوئی تقریر، ایسا عمل، تو آپ نے جو ہے یہ چار چیزیں، گویا کہ آپ کی حدیث کے اندر محدثین نے چار چیزوں کا ذکر کیا، آپ کی گفتگو، قول، آپ کا فعل، آپ کی صفت، آپ کی تقریر، یہ چار چیزیں جو ہیں یہ اس کے اندر شامل ہوں گی. اور اسی لحاظ سے آپ دیکھیں گے کہ مثلا ایک صحابی نے آپ کا قول بھی نقل نہیں فرمایا، آپ کی صفت بھی نہیں بیان کی، آپ کا کوئی اور نہیں، لیکن اس صحابی نے کہا کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو دیکھا کہ آپ فجر کی نماز میں یہ سورت تلاوت فرماتے تھے. تو یہ ایک صحابی نے ذکر کیا ہے آپ کے عمل کا، تو یہ بھی حدیث ہو جائے گی. تو اس لحاظ سے حدیث کی تعریف کیا ہوئی؟ رسول اللہ صلی اللہ علیہ وسلم کی کوئی رسول اللہ صلی اللہ علیہ وسلم کی بات یا آپ کا کوئی عمل، آپ کا کوئی قول، آپ کی کوئی صفت، آپ کی کوئی تقریر، یعنی وہ عمل جس کا آپ نے یعنی اس کے اوپر قدغن نہیں لگائی. تو یہ چار چیزیں آپ ذہن میں رکھیے، اور اس لحاظ سے اب آپ جب بھی حدیث کا مطالعہ کریں گے تو آپ کو اندازہ ہوگا کہ وہ حدیث ہے. اب ہم جب دیکھتے ہیں تو یہاں حدیث کی قسمیں آتی ہیں. حدیث کی قسموں میں جو سب سے اعلیٰ قسم ہے وہ ہے متواتر. اردو میں بھی متواتر کہتے ہیں، بارش متواتر ہو رہی ہے، یہ کام آپ متواتر کیے چلے جا رہے ہیں، اردو میں استعمال کرتے ہیں. لیکن جب یہ علم حدیث میں یہ لفظ آیا تو اس کا مطلب یہ ہے کہ اتنے لوگوں نے حدیث کو روایت کیا ہو، بیان کیا ہو، کہ عقل اس بات کو تسلیم نہ کرے کہ اتنے لوگ جھوٹ بول سکتے ہیں. یہ اس کی تعریف ہے. حدیث متواتر کا کیا معنی ہے، کیا اس کی تعریف ہے؟ کہ اتنے لوگ اس کو بیان کریں کہ اس کا جھوٹا ہونا غیر معقول بات سمجھی جائے. اس لیے کہ وہ، اور پھر آپ دیکھیں میں آگے بتاتا ہوں کہ اصل میں جن لوگوں نے اس کو بیان کیا ہے یہ حدیث، اس کے ہر طبقے میں، میں مثال دیتا ہوں، حضور صلی اللہ علیہ وسلم سے حضرت ابو ہریرہ رضی اللہ عنہ نے سنا. ابو ہریرہ صحابی ہیں، حضور صلی اللہ علیہ وسلم کی کوئی بات جو تھی وہ سنی آپ، حضرت ابو ہریرہ نے اس کو بیان کیا. ایک تابعی ہیں سعید ابن المسیب، انہوں نے حضرت ابو ہریرہ، انہوں نے حضور صلی اللہ علیہ وسلم کو نہیں دیکھا لہذا وہ صحابی نہیں ہیں، وہ تابعی ہیں کہ انہوں نے صحابی یعنی حضرت ابو ہریرہ سے سنا اور سعید ابن مسیب نے اس کو بیان کیا. اب یہ دیکھیے نا، یہ ایک سلسلہ شروع، اور سعید ابن مسیب سے ان سے کسی نے سنا ہوگا اس نے بیان کیا، اس سے کس نے سنا اس نے بیان کیا، یہ سلسلہ چلتا چلتا امام بخاری تک جا پہنچا اور امام بخاری نے اس حدیث کو اپنی کتاب میں درج کر دیا. یہ جو سلسلہ ہے اس کو سند کہتے ہیں. اور سند، اب آپ اس کو سمجھ لیجیے، سند لوگوں کا، راویوں کا وہ پوری لڑی ہے، سلسلہ ہے جو بخاری تک پہنچتا ہے حضور صلی اللہ علیہ وسلم سے لے کر. یہ جو لوگ ہیں، اب دیکھیے کہ صحابی حضرت ابو ہریرہ رضی اللہ عنہ تھے، اسی طرح حضرت ابو ہریرہ رضی اللہ عنہ نے بھی اس حدیث کو بیان کیا، ایک اور صحابی ہیں انہوں نے بھی بیان کیا اسی حدیث کو، ایک تیسرے صحابی ہیں انہوں نے بھی بیان کیا، ایک چوتھے صحابی ہیں انہوں نے بھی بیان کیا. تو گویا کہ آپ یوں مختصر سمجھیے کہ حدیث متواتر میں صحابہ کم از کم 10 ہونے چاہیے، 10 صحابہ نے اس حدیث کو بیان کیا ہو پھر یہ متواتر ہوگی، اگر وہ 9 ہو گئے تو متواتر نہیں رہے گی. آپ دیکھیے صحیح، ان محدثین نے بیٹھ کے کیسی کیسی شرائط، کڑی شرائط، تاکہ ہمارے نبی کی بات جو ہے وہ اتھنٹک ہو. تو اب حضرت ابو ہریرہ رضی اللہ عنہ اور ان کے ساتھ 9 اور صحابہ نے بھی اسی حدیث کو بیان کیا، حتیٰ کہ ایگزیکٹ الفاظ بھی یہی، اگر اس میں الفاظ بدل گئے تو پھر وہ متواتر نہیں رہے گی. اسی طرح سعید ابن مسیب جو تابعی ہیں، سعید ابن مسیب تابعی، ایک اور تابعی نے بھی اسی کو بیان کیا، ایک اور تابعی نے بھی، اور 10 یوگ وہ بھی ہونے چاہیے. پھر سعید ابن مسیب سے جس تبع تابعین نے بیان کیا وہ بھی 10 ہونے چاہیے. امام بخاری تک یہ ہر طبقہ، اس کو طبقہ کہتے ہیں، सहाबा का तबका, ताबेइन का तबका, तबा ताबेइन का तबका, हर तबके में 10 लोग कम अज कम होने चाहिए, फिर वो हदीस मुतवातिर होगी। अगर किसी एक जगह मसलन तबा ताबेइन के एक तबके में, बाकी ठीक है इमाम बुखारी के तबके में भी 10 हैं, उनके बाद पहले जो है वो भी 10 हैं, उनसे पहले 10 हैं, अब हजरत अबू हुरैरा से 10 हैं, ये सारे तबके, लेकिन जो सईद इब्न मुसैब यानी जो तबा ताबेइन हैं उनमें 9 हो गए, बाकी सब 10-10 हैं, अगर एक तबके में 9 हो गए ये हदीस मुतवातिर नहीं रहेगी। आप तो तसव्वुर कर सकते हैं इस जदीद दौर में जो रिसर्च हो रही है, पता नहीं ये कैसे मुहक्किक लोग थे, मुहद्दिसीन बैठ गए, उन्होंने कहा कि नहीं हम अपने रसूल की सीरत को कभी गलत मुंतकिल नहीं होने देंगे, तहिया किया, जिंदगियां वक्फ कर दी, माल और दौलत इसके ऊपर लगा दी और जाने भी कुर्बान कर दी इसके लिए। हमारे रसूल सल्लल्लाहु अलैहि वसल्लम इसलिए कि अल्लाह के रसूल ने बड़ी वईद की है, बड़ी सख्त तंबीह की है कि वो शख्स जिसने मेरी तरफ गलत मंसूब किया किसी चीज को, मेरे फेल को, किसी और चीज को, मेरे कौल को, वो अपना ठिकाना जहन्नम में बना ले। आज बड़ी एहतियात की जरूरत है, हमारे बहुत सारे दोस्त जो हैं वो इस अंदाज में गुफ्तगू करते हैं कि ये जी हदीस है पता है कोई, एहतियात करना बड़ा जरूरी है, अल्लाह के रसूल की वईद में आ जाएंगे। और उलमा मुहद्दिसीन तो इस तरह एहतियात करते हैं कि वो ये सारा कुछ एहतियात करने के बावजूद आखिर में क्या कहते हैं, औ कमा कालन नबी सल्लल्लाहु अलैहि वसल्लम, या जिस तरह रसूल सल्लम ने फरमाया, ताकि इस जल से निकल जाए, गोया कि एक लफ्ज भी अगर वो जो अल्लाह के रसूल ने नहीं फरमाया वो इस शख्स ने बयान किया है, ये भी उस जद में आ जाएगा कि ये भी जहन्नम में ठिकाना बना ले। इसको हदीस मुतवातिर कहते हैं। मैं इसकी मिसाल जो है आपको मैं देता हूं, वो यही है, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जिस शख्स ने मेरी तरफ किसी बात की नस्बत की और मैंने वो बात नहीं की, फलियतबव्वा मक़अदहु अलन्नार मिनन्नार, मन कज़बा अलैया, ये वर्डिंग है, मन कज़बा अलैया मुतअम्मिदन, जिसने मेरी तरफ कोई बात जो है ये मंसूब की यानी झूठ बोला, वो झूठ ही हो जाएगा ना, झूठ बोला, फलियतबव्वा मक़अदहु मिनन्नार, वो अपना ठिकाना जहन्नम में बना ले। इस हदीस को आप अंदाजा करें, सहाबा के तबके में ही सिर्फ 70 से ज्यादा सहाबा ने इस हदीस को बयान किया, बिल्कुल वर्डिंग यही है, मन कज़ब अलैया फलियतबव्वा मक़अदहु मिनन्नार। तो ये लफ्जी मुतवातिर है, लफ्ज भी वही है बिल्कुल। और फिर आगे मुहद्दिसीन ने इसके अंदर शरायत लिखी है, वो कहते हैं कि ये जरूरी नहीं कि ये सहाबी एक ही कबीले के हों, एक ही जगह के हों, नहीं, कोई दमिश्क का है तो कोई यमन का है तो कोई कहीं का है, क्या ये सारे मुमकिन है कि इकट्ठा होकर इन्होंने कहीं हदीस घड़ ली हो, ऐसा नहीं, लिहाजा ये मुतवातिर हो जाएगी। तो अब आप देखिए कि ये तो लफ्जी मुतवातिर है, मानवी मुतवातिर भी है, जो दूसरी किस्म है इसकी, वो क्या है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से बेशुमार ऐसी अहादीस रिवायत हुई कि लफ्ज तो वो नहीं था लेकिन माना एक ही है। मिसाल के तौर पर कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जब भी दुआ मांगी है आपने हाथ बुलंद किए। ये जो रिवायात हैं हाथ बुलंद करने वाली, ये मानन मुतवातिर अहादीस कहलाती हैं, और तकरीबन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से 100 अहादीस ऐसी वारिद हुई हैं जिनके अल्फाज तो मुख्तलिफ हैं लेकिन माना क्या है कि आपने हाथ बुलंद किए हैं दुआ के वक्त। तो ये हजरात इस तरह जो है मुतवातिर की एक किस्म हुई जो लफ्जी तौर पर भी, और दूसरी है जो मानवी तौर पर भी, तो इस लिहाज से ये मुतवातिर है। तो ये कितनी तादाद होगी इनकी, तो इनकी तादाद चंद सैकड़ों में है। और अब आप देखें कि ये चंद सैकड़ों की है, इनमें से भी किसी हदीस का इनकार करना उसी तरह कुफर है जिस तरह के कुरान का, क्योंकि कुरान भी मुतवातिर है। कुरान कैसे मुतवातिर है वो एक अलग मौजू है, लेकिन آسان یوں سمجھیے کہ قرآن کی ہر آیت کو حضرت زید بن ثابت نے 10 صحابہ سے کنفرم کروایا ہے، سنا بھی ہے، لکھا ہوا بھی دیکھا ہے، مسجد نبوی کے دروازے پر بیٹھ گئے اور ہر آنے والا صحابی یہ آیت تم نے سنی، پوچھتے گئے پوچھتے گئے۔ آج کی بڑی بڑی یونیورسٹیاں یہ ریسرچ نہیں کر سکتی، اور زید بن ثابت رضی اللہ عنہ نے کیا ریسرچ اس وقت کی ہے، 6666 آیات کو، ہر آیت کو 10 کم از کم 10 صحابہ سے کنفرم کیا ہے، پھر اس کو قرآن میں درج کیا ہے، وہ متواتر ہے، اس لیے اس کا انکار بھی کفر ہے۔ حدیثیں، یہ جو چند حدیثیں ہیں جو سینکڑوں کی تعداد میں، اس کا انکار بھی اسی طرح کفر ہو جائے گا، لہذا متواتر احادیث کا انکار نہیں کیا جا سکتا۔ اب آپ دیکھیں کہ عموماً ہم سنتے رہتے ہیں یہ حدیث ضعیف ہے، یہ حدیث جو ہے صحیح ہے، یہ حدیث قدسی ہے، لیکن یہ کبھی ہم سوچیں کہ یہ ہے کیا، ہم سوچیں کہ ہمیں صحیح حدیث جو ہے وہ یا متواتر حدیث، وہ تو تھوڑی ہیں، لیکن صحیح حدیث اس کو عموماً یہ جی صحیح حدیث ہے، یہ ضعیف ہے، صحیح حدیث ہوتی کیا ہے؟ صحیح دیکھیے عربی زبان میں صحت ہم بولتے ہیں نا، صحت، صحت کو صحت کیوں کہتے ہیں؟ کہ آدمی تندرست ہوتا ہے، اسی سے یہ لفظ بھی نکلا ہے، صحیح جو ہے اس کا مطلب ہے کہ وہ حدیث تندرست ہے، وہ ٹھیک ہے، وہ غلط نہیں ہے، وہ ضعیف نہیں ہے، اس کے اندر کوئی خلل نہیں ہے، اس لیے اس کو صحیح کہتے ہیں۔ گویا کہ جو بیمار ہوتا ہے اس کو صحیح نہیں کہتے ہم، اور یہ جسموں کے اندر بھی مراد ہے اور حدیث کے علم میں بھی مراد ہے۔ اب اس کو جو محدثین نے اس کی جو تعریف کی ہے وہ میں آسان زبان میں آپ کو بتا دیتا ہوں، یعنی جس حدیث کی سند کے اندر، جہاں وہ جو میں نے بتایا آپ کے وہ سلسلہ رجال ہے، وہ لوگ بیان کرنے والے ہیں، وہ راوی ہیں، ان کے لیے شرائط اس کے اندر ہے، یعنی جس حدیث کی سند کیا ہے، متصل ہو، بیچ میں کوئی طبقہ گڑبڑ نہ ہو گیا ہو، یعنی حضور صلی اللہ علیہ وسلم سے حضرت ابو ہریرہ نے مثال کے طور پر ڈائریکٹ سنا ہو، حضرت ابو ہریرہ سے سعید ابن المسیب نے ڈائریکٹ سنا ہو، سعید ابن المسیب سے تابعی نے ڈائریکٹ سنا ہو، اس لیے وہ الفاظ بھی اس کے اندر موجود ہیں صحیح حدیث کے اندر۔ فرمایا کہ ایسے لوگوں نے جنہوں نے ڈائریکٹ سنا ہو وہ نقل کرنے والے، کسی کا اگر بیچ میں آ گیا کہ اس نے ڈائریکٹ نہیں سنا، وہ حدیث صحیح نہیں رہے گی، وہ نیچے والے درجے میں چلی جائے گی، یہ نہیں ہے کہ وہ غلط ہے یا وہ ضعیف ہو گئی، نہیں، وہ درجہ نیچے ہے، اس کو حسن کہتے ہیں، وہ بعد میں بات کرتے ہیں۔ تو ابھی ہم بات صحیح حدیث کی کر رہے ہیں کہ اس کو نقل کرنے والے لوگ، ان کے اندر گیپ نہیں ہونا چاہیے، ڈائریکٹ انہوں نے سنا۔ اس لیے دیکھیے امام بخاری نے جو حدیثیں نقل کی ہیں اس کے اندر ان کی پہلی شرط یہ ہے کہ جس نے حدیث بیان کی ہے دوسرے سے بالمشافہ اس کی ملاقات ہونا ضروری ہے، اگر بالمشافہ نہیں ہے تو وہ حدیث اپنی کتاب میں درج نہیں کرتے، کتنا احتیاط کا پہلو ہے۔ اب آپ دیکھیے کہ وہ شخص جس نے یہ حدیث نقل کی ہے وہ عادل ہونا چاہیے، عادل ایک تو وہ ہے جو ہم کہتے ہیں کہ عدل کرنے والے، لیکن علم حدیث میں عادل وہ شخص ہوتا ہے جو بالغ ہو، مسلمان ہو، اور وہ اس کا حافظہ ٹھیک ہو، وہ عادل ہوتا ہے۔ اسی طرح وہ شخص کیا ہے، اس کے اندر دو صلاحیتیں ہونی چاہیے، وہ شخص تحریری طور پر بھی اس حدیث کو اس نے لکھا ہوا ہو، اس کو بیاض کہتے ہیں، اس کے اندر لکھا ہوا ہو، اور اپنے ذہن کے اندر بھی اس کو زبانی وہ یاد بھی ہو۔ دو اگر اس کے اندر یہ ایک میں سے مثلا اس نے لکھا ہوا ہے یاد نہیں ہے، تو پھر وہ اس حدیث صحیح کے اندر نہیں آئے گا۔ اب اس نے جس سے نقل کیا ہے، آخر تک ساروں کی یہی خصوصیت ہونی چاہیے کہ ان کے پاس لکھی ہوئی حدیث بھی ہونی چاہیے، ان کے پاس اپنے حافظے میں بھی یاد بھی ہونی چاہیے، اور پھر یہ ہے کہ آخر تک، یعنی امام بخاری تک اس نے بیان کیا ہو، اور سند جو ہے متصل ہو ایک دوسرے کے ساتھ، اور کوئی اس کے اندر ایسی کوئی چیز جو بہت مخفی ہو وہ نہیں ہونی چاہیے، کلیئر ہونا چاہیے، تو اس کو حدیث صحیح کہتے ہیں۔ حدیث متواتر اور حدیث صحیح کے بعد جو عام لوگوں میں جو لفظ استعمال کیا جاتا ہے حدیث کا وہ حدیث ضعیف ہے. ہم نے حدیث صحیح کے اندر یہ بات جان لی کہ اس کی سند کے اندر جن لوگوں نے اس حدیث کو روایت کیا ہے وہ آخر تک اس کے اندر وہ شرائط پائی جائیں کہ وہ حدیث کو محفوظ کرنے والے ہوں، وہ عاقل بالغ مسلمان ہوں، تحریری طور پر اور ذہنی طور پر وہ اس کو محفوظ کرنے والے ہوں، یعنی ان کے حافظے میں بھی وہ حدیث محفوظ ہو اور ان کی تحریر میں بھی وہ اپنے بیاض میں بھی ان کی لکھی ہوئی ہو، اور یہ سلسلہ ہر طبقے کے اندر آخر تک پہنچتا ہو اور اس کے اندر کوئی ایسی ایسا خلل نہ ہو کہ جس کی وجہ سے وہ حدیث صحیح جو ہے اس کے درجے سے ہٹ کے کسی اور درجے میں چلی جائے. یہ تو صحیح کی ہے کہ یعنی تمام راوی جو ہیں وہ ان شرائط کو پورا کرتے ہیں. اب اس کے مقابلے میں ایک اور لفظ ہم عموماً جو ہیں سنتے ہیں، یہ حدیث ضعیف ہے. تو حدیث ضعیف کیا ہے؟ اب اس کو ہم دیکھتے ہیں کہ حدیث ضعیف جو ہے وہ کیا ہے. پہلی بات تو یہ ہے کہ حدیث ضعیف ضعف سے ہے، اردو میں استعمال کرتے ہیں ہم، ضعف کا معنی کمزوری ہے اور کمزوری کے پھر درجات ہیں. تو اسی طرح حدیث ضعیف کے بھی بہت سارے درجات ہو جائیں گے. کسی کے اندر ایک شرط اگر صحیح کی مفقود ہو گئی ہے تو وہ صحیح تو نہیں رہی، لیکن اتنی ضعیف نہیں ہو گئی کہ اس کو یعنی نہ لیا جائے، اس کو علم حدیث کی اصطلاح میں مردود حدیث کہا جاتا ہے، یعنی اس کا لینا، اس پر عمل کرنا یہ ٹھیک نہیں ہے. اب آپ دیکھیے کہ اگر حدیث صحیح ہے، اس کے راوی بالکل ٹھیک ہیں، انہوں نے تمام شرائط بھی پوری کی ہیں، لیکن اگر کسی حدیث میں اس حدیث صحیح کی وہ شرائط ان میں سے کوئی کم ہو گئی تو پھر وہ حدیث ضعیف ہو جائے گی. اور خاص طور پر وہ جو دو شرائط ہیں ان میں سے ایک یہ ہے کہ ان کی جو سند تھی اس کے اندر کوئی طبقہ، کوئی راوی ساکت ہو گیا ہے، یعنی ایک راوی کا پتہ نہیں چل رہا. میں مثال دیتا ہوں، حضور صلی اللہ علیہ وسلم سے حضرت ابو ہریرہ نے سنا، وہ صحابہ کا طبقہ ہے، پھر حضرت سعید ابن مسیب نے سنا، وہ تابعین کا طبقہ ہے، اور اس کے بعد تبع تابعین کا طبقہ آتا ہے. تبع تابعین کے طبقے میں کسی نے اگر حضرت سعید ابن مسیب سے نہیں سنا، یا وہ آدمی جس نے سعید ابن مسیب سے روایت کیا ہے وہ اس طبقے کا نہیں ہے بلکہ وہ اس سے پہلے طبقے کا ہے، تو گویا کہ بیچ میں ایک سند کے لحاظ سے وہ ساکت ہو گیا، ایک راوی ساکت ہو گیا. اس کو یہ بھی کہا جاتا ہے کہ یہ راوی مجہول ہے، پتہ نہیں چل رہا کہ وہ کون ہے، سند موجود ہے لیکن بیچ میں ایک سند کے اندر خلل واقع ہو گیا کہ ایک راوی ہی مفقود ہو گیا، تو یہ حدیث ضعیف ہو جائے گی. تو اس لحاظ سے دوسرا یہ ہے کہ راوی تو ہے، وہ مفقود تو نہیں، لیکن وہ راوی ان شرائط کو پوری نہیں کرتا جو ایک راوی کی ہونی چاہیے. مثال کے طور پر وہ راوی اس نے احادیث کو لکھا ہوا تو محفوظ اپنے بیاض میں رکھا ہوا ہے لیکن اس کو زبانی یاد نہیں، تو اس کو کہتے ہیں کہ راوی کے اندر اس کی شخصیت جو ہے وہ کمزور ہو گئی ہے، اس کو کہتے ہیں تان فر راوی. تو اس لحاظ سے یہ حدیث بھی ایک سبب ہونے کی وجہ سے، اور وہ سبب کیا ہے کہ انہوں نے اس کو محفوظ نہ کیا، ذہن کے اندر بیاض کے اندر موجود ہے، لکھی ہوئی شکل میں موجود ہے لیکن ایک شرط مفقود ہو گئی. یا ایسا ہو سکتا ہے کہ دونوں شرطیں اس کے اندر جو ہیں، دونوں سبب پائے جاتے ہیں، सनद के अंदर एक रावी मफकूद हो गया, उसका नहीं पता चल रहा, या वो मजहूल, उसको कहते हैं वो मजहूल हो गया। और दूसरा ये है कि एक रावी जो है वो क्या है, वो अपनी उस शख्सियत के जिसकी बुनियाद पे वो शरायत, जिन शरायत पे वो रिवायत बयान करता है, वो भी उसके अंदर नहीं पाई जाती। तो ये दोनों सबब पाने की वजह से ये सबसे बड़ी ज़ईफ़ हदीस हो गई, लिहाजा इसको कबूल नहीं किया जा सकता। और ये अमूमन जो हम बोलते हैं उसके अंदर इन दोनों असबाब में से कोई ना कोई सबब ज़रूर होता है। और अब आप देखिए कि एक और हम हदीस का लफ्ज़ सुनते हैं, वैसे तो बहुत सारी अकसाम हैं, लेकिन मैं चाहता हूँ कि आज जो ज़्यादा अल्फाज हदीस की अकसाम मशहूर हैं और वो आम लोगों में सुना जाता है, ज़ईफ़ है, कुदसी है, सही है, मुतवातिर है, उसकी मैंने इसीलिए आज मुख्तसर ये बात की। अब आखिरी जिस हदीस की बात मैं कर रहा हूँ वो ये है, हदीस कुदसी। ये हदीस कुदसी जो है ये क्या है, देखिए ये कुद्स से है, कुद्स मुकद्दस हम उर्दू में भी कहते हैं, यानी पाक, पाकीज़ा। तो अरबी ज़ुबान में कुद्स जो है वो तहारत को कहते हैं, पाकीज़गी को कहते हैं। गोया के अल्लाह की ज़ात पाक है, पाकीज़ा है, ताहिर है। कोई बात अगर अल्लाह की ज़ात की तरफ मंसूब कर दी जाए तो वो हदीस से कुदसी कहलाएगी। लेकिन ये कैसे मंसूब होगी अल्लाह की तरफ से, वैसे तो कुरान भी अल्लाह की तरफ से आया है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हजरत जिब्राइल से सुन के आप उम्मत तक मुंतकिल किया। तो ये हदीस कुदसी जो है ये इस तरह है होगी, इसकी शक्ल यूँ बनती है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब कोई हदीस बयान फरमाएंगे तो वो कहेंगे कि अल्लाह ताला ने फरमाया। जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ये फरमाएंगे कि अल्लाह ताला ने फरमाया तो ये हदीस कुदसी हो जाएगी। क्यों? कि अल्लाह के रसूल ने निस्बत कर दी अल्लाह की तरफ कि ये बात किसकी है, अल्लाह की है। अच्छा, अब आप देखें कि ये जो भी सनद होगी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपने हवाले से उसकी निस्बत जो है वो कर दी है अल्लाह की तरफ, तो ये कुदसी कहलाई। लेकिन बाकी जो सनद है वो इमाम बुखारी तक चली जा रही। अब ऐसा भी हो सकता है कि यह हदीस कुदसी तो है लेकिन इसको कुरान ना समझा जाए, इसलिए कि कुरान वो है जो मुतवातिर है। हदीस कुदसी ज़ईफ भी हो सकती है, हदीस कुदसी घड़ी हुई भी हो सकती है, हदीस कुदसी मुतवातिर भी हो सकती है, हदीस कुदसी सही भी हो सकती है। तो हदीस कुदसी को उस सनद की बुनियाद पर देखना होगा कि उसका क्या मकाम है। तो अब आप आसान इसको पहचानने का ये है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम वो अल्फाज बयान फरमाएंगे कि मसलन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम उस हदीस के अंदर ये वर्डिंग आएगी कि काल नबी सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह के नबी ने फरमाया, आन रब्बी ही, अपने रब की तरफ से, तो ये हदीस कुदसी हो जाएगी। आन रब्बी ही, या ये कि अल्लाह के रसूल ने फरमाया कि अल्लाह ताला ने फरमाया, तो अल्लाह ताला ने फरमाया, काल अल्लाह ताला, ये आना जरूरी है, तब वो हदीस कुदसी के उस कैटेगरी में आएगी। लेकिन अब सवाल ये पैदा होता है कि कुरान भी तो अल्लाह ताला का कलाम है, हदीस कुदसी की निस्बत भी अल्लाह ताला की तरफ से हो गई, तो फिर फर्क क्या हुआ? इस फर्क को मुहद्दिसीन ने बयान किया है, और वो क्या है कि देखिए कुरान मुतवातिर है, सारा हर आयत उसकी मुतवातिर है, हदीस कुदसी ज़रूरी नहीं है कि वो मुतवातिर हो। क्यों? कि हदीस कुदसी का माना तो अल्लाह ताला की तरफ से है लेकिन अल्फाज अल्लाह ताला के नहीं हैं, जबकि कुरान के अल्फाज भी अल्लाह के हैं, माना भी अल्लाह का है और अल्फाज भी अल्लाह ताला के। अब आप देखें कि एक तो ये पहली चीज़ है कि फ़र्क क्या हुआ, हदीस कुदसी के अल्फाज रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हैं लेकिन माना अल्लाह ताला की तरफ से है। अब आप देखें कि कुरान की तिलावत करना वो इबादत है। कुरान का अलिफ पढ़ें, लाम पढ़ें, मीम पढ़ें, ये इबादत है, उसके ऊपर अजर मिलता है। यानी जिस तरह नमाज हम पढ़ते हैं इबादत है, रोज़ा रखते हैं इबादत है, कुरान का पढ़ना उसके हरूफ का या अल्फाज का या आयात का पढ़ना इबादत है। जबकि हदीस कुदसी का पढ़ना इबादत नहीं। हदीस कुदसी अगर ज़ईफ़ है, हदीस कुदसी अगर घड़ी हुई है, तो वो तो बिल्कुल ही वो किसी उसमें नहीं आती। हाँ, अगर वो मुतवातिर है, फिर भी उसके अल्फाज को पढ़ना इबादत नहीं है, ये दूसरा फ़र्क है। तो यूं समझिए कि पहला ये है कि माना हदीस कुदसी का अल्लाह का होता है, अल्फाज रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के होते हैं। दूसरा फ़र्क यह है कि कुरान के अल्फाज को, हरूफ को पढ़ने पर अजर मिलता है, सिर्फ माना समझा जाए या ना समझा जाए वो इबादत है, जबकि हदीस कुदसी के बारे में ऐसा नहीं। तीसरी चीज़ यह है कि कुरान मुतवातिर है, उसका हर लफ्ज़ मुतवातिर है। मुतवातिर की हमने पहले बात की है कि मुतवातिर वो है कि जिसके हर तबके के अंदर वो जो है 10 या उससे ज्यादा लोग हर तबके के अंदर। हदीस कुदसी के अंदर ये शर्त नहीं है, उसमें हो सकता है कि एक तबके के अंदर एक ही आदमी है, तो वो शर्त उसकी मफकूद हो गई है। और अब आप देखें कि ये हदीस कुदसी इस लिहाज से हम देखेंगे कि वो ज़ईफ है। मैं मिसाल देता हूं, एक सहाबी हैं हजरत ज़कवान रज़ी अल्लाहु अन्हु, उनसे ये रिवायत है, वो हुजूर सल्लल्लाहु अलैहि वसल्लम से रिवायत करते हैं। अन ज़कवान रज़ी अल्लाहु अन्हु क़ाला क़ाला नबी सल्लल्लाहु अलैहि वसल्लम फ़ीमा यरवीही अन रब्बी, कि रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जिसमें वो अपने रब से रिवायत करते हैं, यानी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपने रब से रिवायत करते हैं। तो अब देखिए ये निस्बत आ गई तो हदीस कुदसी, वो क्या है कि قال الله تعالى अल्लाह ताला ने फरमाया अना عند ظن عبدي بي, मैं अपने बंदे के ख्याल के मुताबिक होता हूँ। अब देखिए ये माना तो अल्लाह ताला का है, लेकिन ये अल्फाज अल्लाह के नहीं हैं, ये अल्फाज अना عند ظن عبدي بي, ये अल्फाज अल्लाह के रसूल के हैं, लेकिन माना अल्लाह की तरफ से है। क्या अना عند ظن عبدي بي اذا ذكرني في نفسه ذكرته في نفسي, जब ये मेरा बंदा अपने दिल में मुझे याद करता है तो मैं भी अपने दिल में याद करता हूं। यानी इजहार के बगैर इसको दिल हमें समझाने के लिए, वरना अल्लाह का दिल जो है वो हमारी तरह, अल्लाह का क्या दिल है, ऐसी बात नहीं है, वो ज़ात है, लैसा कमिस्ले ही शय, उस जैसी कोई ज़ात नहीं है, हम तशबीह नहीं दे सकते, लेकिन समझाने के लिए है कि अल्लाह ताला फरमाता है कि इज़ा ज़करनी फ़ी नफ़्सिही ज़करतुहु फ़ी नफ़्सी, मैं भी उसको जो है याद करता हूँ। वइज़ा ज़करनी फ़ी मलाइन, और अगर उसने मेरा जिक्र किया हो एक मजमे में, ज़करतुहु फ़ी मलाइन, तो मैं भी उसका जो जिक्र है वो मजमे में करता हूँ। वह हुआ खैरुम मिन्हु, वो मजमा जिसमें मैं जिक्र उसका करता हूँ अपने बंदे का, इसलिए कि उसने मजमा आम में मेरा जिक्र किया तो मैं उसका जिक्र करता हूँ ऐसे मजमे में, खैरुम मिन्हु, जो उस मजमे से, यानी वो फरिश्तों का मजमा है। तो ये हदीस कुदसी है, ये हदीस कुदसी है। देखिए फिर हुजूर सल्लल्लाहु अलैहि वसल्लम से जिस सहाबी ने इसको, सनद पीछे मौजूद है, क्या है, अन ज़कवान रज़ी अल्लाहु अन्हु क़ाला क़ाला नबी सल्लल्लाहु अलैहि वसल्लम फ़ीमा यरवी ही अन रब्बी क़ाला अल्लाहु तआला अना عند ظن عبدي بي اذا ذكرني في نفسه ذكرته في نفسي واذا ذكرني في ملأ ذكرته في ملأ وهو خير منه। ये हदीस कुदसी की एक मिसाल मैंने आपके सामने दी है, इसलिए आप जहन में रखिए कि हदीस कुदसी अगर है तो फिर उसको आप सनद देखें, उसकी सनद سند کی بنیاد پہ آپ طے کریں گے کہ یہ صحیح ہے یا نہیں ہے یا کیا درجہ ہے. صرف اتنا کہنا کہ یہ حدیث قدسی ہے, نہیں, یہ کوئی بات نہیں. ضعیف کا بھی اسی طرح, اور ضعیف کے بارے میں یہ بات بالکل محدثین کے نزدیک جو ہے یہ طے ہے کہ ضعیف کو نہیں لیا جائے گا, اس پر عمل نہیں کیا جائے گا. ہاں, اس کو ایک مطلب ہے کہ لوگوں کو شوق دلانے کے لیے کوئی حدیث ضعیف بیان کی جا سکتی ہے, لیکن بیان کرنے والے کے لیے یہ ضروری ہے کہ وہ یہ بتائے کہ یہ حدیث ضعیف ہے. اگر وہ یہ نہیں بتائے گا تو پھر یہ اس کو اجازت نہیں. اس کا بتانا کہ حدیث ضعیف ہے تاکہ سننے والوں کو بھی پتہ چلے کہ یہ جو ہمیں نیکی کی طرف یعنی ترغیب دی جا رہی ہے, تو اسی لیے کہا گیا کہ ترغیب اور ترہیب میں ضعیف حدیث کا ذکر کیا جا سکتا ہے, ذکر کیا جا سکتا ہے, لیکن اس کے اوپر عمل نہیں. حدیث ضعیف متفق ہے کہ وہ مردود ہے, یعنی وہ قابل عمل نہیں ہے. تو اس لحاظ سے یہ چیزیں جو ہیں یہ ہمیں دیکھنا ہوں گی, ہمارے معاشرے کے اندر ہے. اور اب میں آپ کو تھوڑا سا آخر میں یہ بتا دیتا ہوں کہ حدیث کے علم میں کچھ اصطلاحیں ہیں. ویسے تو حدیث کی اور بہت ساری اقسام ہیں, کسی وقت پھر موقع ملا انشاءاللہ بات کریں گے, لیکن اس کے اندر جو اصطلاح ہیں اس کے اندر ایک تو خود حدیث ہے, لفظ حدیث ہے. تو حدیث کا میں نے آپ کو بتایا کہ جو کام جو فعل اللہ کے رسول نے یا آپ کی صفت ہو یا آپ کی تقریر ہو اس کو حدیث کہا جاتا ہے. اسی طرح جو ہے وہ سند کی بات میں نے آپ کو کہی, سند کیا چیز ہے؟ وہ لوگوں کا سلسلہ ہے جنہوں نے حدیث کو بیان کیا ہوتا ہے, اس کو سند کہتے ہیں. ایک لفظ اور ہوتا ہے اور وہ اس کے اندر آتا ہے, وہ ہے محدث. محدث کسے کہتے ہیں؟ جو علم حدیث سے شغف رکھتا ہے اور بہت ساری علم حدیث کی سند کے اندر بھی ماہر ہوتا ہے اور متن کا بھی خوب علم رکھتا ہے. لیکن اس سے جو بڑا درجہ ہے وہ ہے حافظ کا. حافظ ایک تو قرآن کا ہوتا ہے نا, ایک حافظ جب علم حدیث میں استعمال کیا جاتا ہے اس کو کہتے ہیں الحافظ. الحافظ کا یہ مطلب ہوتا ہے کہ وہ سند کے تمام تقریباً تمام رجال کے بارے میں اس کو خوب علم ہوتا ہے کہ فلاں راوی کیسا ہے کیسا نہیں ہے, ساری اس کو صفات کا پتہ ہوتا ہے, اس کی بائبلوگرافی پوری جانتا ہے وہ. اور اسی طرح متن جو ہے جو روایت کے بعد سند کے بعد جو اصل الفاظ جو ورڈنگ ہیں رسول اللہ صلی اللہ علیہ وسلم کے اس کو متن کہا جاتا ہے, اور جو اس سے پہلے ہے وہ سند کہلاتی ہے. تو اس لحاظ سے سند وہ ہے جو لوگ بیان کرتے ہیں, اور جو آگے متن ہے متن وہ ہے کہ جو رسول اللہ صلی اللہ علیہ وسلم کے الفاظ ہیں, اصل جو حدیث ہے. ہم کبھی بھی متن کو دیکھ کر خوش نہ ہوں کہ یہ حدیث ہے, ایسے ہی کسی کی بات ہو جی حدیث ہے, نہیں. بات سند کی کریں, ان کو کہ مجھے سند دیکھنا, سند کے بعد میں فیصلہ کروں گا کہ یہ حدیث کس درجے کی ہے. تو یہ سند وہ لوگوں کا سلسلہ جو اس کو کہتے ہیں, متن وہ الفاظ جو اصل حدیث ہے, اور محدث وہ جو ان دونوں کا علم خوب رکھتا ہے. اس کے اعلیٰ درجہ اور ہے, اس کو کہتے ہیں الحافظ. اس کو تقریباً ساری احادیث کا علم ہوتا ہے اور اس راوی کے سلسلے کے بارے میں بھی اس کو ہوتا ہے علم ہوتا ہے. الحاکم یہ آخری اصطلاح ہے. الحاکم وہ دراصل محدث ہوتا ہے کہ جس کو شاید کوئی حدیث اس کے علم سے رہ گئی ہو, شاید, بہت کم, ورنہ وہ سارے علم حدیث کا ادراک رکھتا ہے, سند اس کے جو رجال ہیں ان کے بارے میں بھی جانتا ہے وہ خوب, اور جو متن ہے اس کے بارے میں بھی خوب جانتا ہے, اس کو حاکم کہا جاتا ہے. اس لیے محدث پہلا درجہ ہے, اس سے اعلیٰ درجہ الحافظ کا ہے, اور سب ٹاپ پر جو ہے وہ الحاکم ہے. تو اس لیے ہم یہ ان اصطلاحوں کو تھوڑا سا اس لحاظ سے ہم یہ کریں. ہاں, البتہ جو احادیث کی کتابیں ترتیب دی گئی ہیں ان کی جو ترتیب ہے وہ بھی ہمارے ذہن میں رہنی چاہیے. مثلا امام بخاری نے اپنی حدیث جو صحیح بخاری ہے اس کی جو ترتیب ہے وہ فقہی ترتیب نہیں ہے. دیکھیے ہماری فقہی ترتیب کیا چیز ہے, کہ ہماری فقہ شروع ہوتی ہے طہارت سے اور پھر آخر تک چلتی ہے, جہاد تک جاتی ہے, سارے ابواب اور یہ چیپٹر جاتے ہیں. امام بخاری کو اللہ تعالیٰ نے خاص ذہن دیا تھا कि उन्होंने बहुत ही दूर की कोड़ी जो है लाकर वो चैप्टराइज करते हैं। मसलन उन्होंने पहला जो बाब है, जो पहला चैप्टर है या किताब कह लें उसको, उसका उन्होंने नाम रखा है बिद अल वही। बिद अल वही, बिद अल वही जो पहली वही आई थी वहां से स्टार्ट किया। अब ये फिकी तरतीब नहीं है, फिकी हो बाकी जो हदीस की किताबें हैं वो फिकी तरतीब से हैं। पहली जो है वो तहारत से तल्लुक रखेगी, किताब उत्तहारत, फिर उसके बाद दूसरे आएंगे। इमाम अहमद बिन हम्बल ने एक और तरतीब बनाई है अपनी किताब की, मुस्नद इमाम अहमद बिन हम्बल जो है उसकी तरतीब इन दोनों से हटके उन्होंने क्या किया, और ये कमाल इल्म है कि उन्होंने जितने सहाबी थे वो अशरा मुबशरा जो हैं उनको पहले नंबर पे, उनकी जितनी हर सहाबी की जितनी अहादीस हैं उनको इकट्ठा कर दिया। यानी पहले उन्होंने खुलफाए राशिदीन जो चार हैं, अबू बकर, हजरत उमर, हजरत उस्मान, हजरत अली रदी अल्लाह अन्हुम, चार ये, इनकी हदीस को पहले दर्ज किया। जितनी भी हजरत अली से रिवायत हैं हदीसें वो सारी उनके उसमें दर्ज कर दिए। फिर उसके बाद बाकी अशरा मुबशरा यानी छः बाकी रह गए, चार ये हो गए, छः बाकी रह गए, फिर उनकी दर्ज की हैं, और उसके बाद फिर बाकी सहाबा की। यानी कि अगर आपको देखना हो कि हजरत अबू हुरैरा रज़ी अल्लाह अन्हु की कितनी अहादीस हैं, हजरत आयशा की कितनी अहादीस हैं, तो आप उनके उस नाम में चले जाएं, सारी अहादीस एक ही जगह उन्होंने इकट्ठी कर दी। और ये बड़ा कईम इल्म है, ये वही शख्स कर सकता है कि जो इसका पूरा इदराक रखता हो। तो इस लिहाज से ये मुख्तसर सा मैंने एक तारुफ कराया, वरना तो ये इतना बड़ा इल्म है कि इसके अंदर इंसान जो है वो सारी ज़िंदगी भी लगा रहे तब भी ये ख़त्म होने को नहीं आ सकता। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जो सीरत है, अक़वाल और आमाल, वो इसी सूरत में, अहादीस की सूरत में, सुन्नत की सूरत में, और इस शरीयत का दूसरा सोर्स है सुन्नत, इसको अगर हम माइनस कर दें तो हमारी शरीयत सारी चली जाती है। अल्लाह ताला से दुआ है कि वो हमें अल्लाह के नबी की सीरत को, आपकी सुन्नत को, आपके अक़वाल को, सहीहा को और आपकी अहादीस को समझने की, उसकी खिदमत करने की तौफीक अता फरमाए। वाखिरु दुआना अल्हम्दुलिल्लाहि रब्बिल आलमीन।